بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله، صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، باب الشرب في آنية الذهب. عن ابن أبي ليلى أنه قال: كان حذيفة بالمدائن فاستسقى، فأتاه دهقان بقدح فضة فرماه به، فقال: إني لم أرمه إلا أني لهيته فلم ينتهي، وإن النبي صلى الله عليه وسلم نهانا عن الحرير والديباج والشرب في آنية الذهب والفضة، وقال: هن لهم في الدنيا وهن لكم في الآخرة. امام بخاری رحمۃ اللہ علیہ نے اس باب میں سونے کے برتنوں سے متعلق روایات کو ذکر فرمایا. سونے کے زیور پہننا یہ تو جائز ہے خواتین کے لیے، اور مردوں کے لیے سونے کا زیور جائز نہیں ہے. البتہ سونے چاندی کے جو برتن ہوتے ہیں وہ نہ مردوں کے لیے جائز ہیں نہ عورتوں کے لیے جائز ہیں. اور اس باب میں حضرت حذیفہ رضی اللہ تعالی عنہ کی روایت نقل فرمائی کہ وہ مدائن میں تھے، ایک مرتبہ، جگہ کا نام ہے دجلہ اور بغداد کے پاس، اور وہاں کے وہ گورنر تھے حضرت حذیفہ رضی اللہ تعالی عنہ. حضرت عمر رضی اللہ تعالی عنہ کے زمانے میں ان کو خلیفہ بنا دیا گیا تھا. پھر حضرت عثمان کے زمانے میں بھی وہ گورنر تھے اس کے. تو فرماتے ہیں کہ حضرت حذیفہ نے اس موقع پر پانی منگوایا اپنے کسی خادم سے، تو وہ چاندی کے پیالے میں پانی لے کر آیا. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ نے پیالہ لیا اور اس کو پھینک دیا، جو برتن تھا جس میں پانی لایا تھا. اس کے بعد فرمایا کہ انی لم ارمہ الا انی نہیتہ فلم ینتہی، میں نے اس کو اس لیے نہیں پھینکا، میں نے اس کو اس لیے پھینکا ہے کہ اس سے پہلے بھی میں نے اس کو باز رکھا تھا، یہ باز نہیں آیا. میں نے اس کو منع کر دیا تھا کہ بھائی سونے چاندی کے برتنوں میں پانی نہیں پلانا ہے، اس کے باوجود اس نے اسی میں پانی لایا ہے، تو ناگواری زیادہ ہو گئی. تو حضرت حذیفہ نے لیا اور اٹھا کر پھینک دیا. اس کے بعد فرمانے لگے کہ اس کی اصل وجہ یہ ہے، ان النبی صلی اللہ علیہ وسلم نہانا عن الحریر والدیباج، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ریشم کے کپڑوں سے ہم کو منع فرمایا. والشرب فی آنیت الذہب والفضۃ، سونے اور چاندی کے برتنوں میں پانی پینے سے اللہ کے نبی نے منع فرمایا. اس کے بعد فرمایا کہ ہن لہم فی الدنیا وہن لکم فی الآخرہ، یہ دنیا میں ان کے لیے ہے یعنی کافروں کے لیے، اور آخرت میں تمہارے لیے ہوں گے. کئی باتیں اس حدیث مبارکہ سے معلوم ہوئی. ایک تو یہ ہے کہ بھئی سونے کے، جیسا کہ ذکر کیا گیا کہ سونے چاندی کے برتنوں کا استعمال کرنا مردوں کے لیے بھی جائز نہیں ہے، عورتوں کے لیے بھی جائز نہیں ہے. اس کی اصل وجہ یہی ہے کہ بھئی یہ کافروں کے ساتھ مشابہت ہے، متکبرین کے ساتھ مشابہت ہے، فاجروں فاسقوں کا پیشہ ہے، مترفین کا جو ہے نا ان کے ساتھ مشابہت پائی جاتی ہے، اور تکبر کا پہلو اس کے اندر نمایاں ہوتا ہے، بڑے پن کا اظہار، بڑائی کا اظہار ہوتا ہے. اس لیے آپ صلی اللہ علیہ وسلم نے منع فرما دیا کہ بھئی سونے چاندی کا بطور زینت کے ٹھیک ہے، نسبتاً استعمال کی گنجائش ہے، لیکن مردوں کے لیے، عورتوں کے لیے زینت کے لیے ہے، مردوں کے لیے وہ بھی نہیں ہے. اور برتنوں میں تو ظاہر سی بات ہے کہ نہ زینت کی ضرورت ہے نہ ضرورت کی ضرورت ہے، وہاں نہ ضرورت ہے نہ زینت ہے، تو اس لیے فرمایا کہ برتن کے استعمال کی گنجائش ہی نہیں. اور پھر آگے اس کی وجہ بیان فرمائی کہ یہ کافروں کے لیے اللہ تبارک و تعالیٰ نے دنیا کے اندر فائدہ اٹھانے کے لیے اس کی گنجائش گویا دے دی ہے، اور تمہارے لیے آخرت میں اللہ تبارک و تعالیٰ نے رکھ دیا. چونکہ کافر نہ اللہ کو ماننے والے ہیں نہ اللہ کے احکامات کو ماننے والے ہیں، تو بطور استدراج کے یہ حکم ہے. اس کا مطلب یہ نہیں کہ کافروں کے لیے شریعت میں گنجائش ہے، بطور استدراج کے یہ ڈھیل کے طور پر ہے. آخرت میں جب اللہ تبارک و تعالیٰ پکڑیں گے تو پھر سخت مواخذہ ان کا ہوگا. اور دنیا میں مسلمانوں کا اس میں حصہ نہیں ہے، کافروں کے لیے ہے. اور دنیا میں چونکہ بندے رکے ہوئے ہوتے ہیں، تو اس لیے آخرت میں اللہ تبارک و تعالیٰ نے مومنین کے لیے وہاں پر پھر جنت کو سجایا ہے سونے چاندی سے، फिर वहाँ पर सिर्फ जो है बर्तन नहीं होंगे, बल्कि अल्लाह ने सोने चांदी के घर भी बना दिए वहाँ पर, ज़मीन भी है। यहाँ तो आदमी बर्तनों में या चंद चीज़ों में वो करता है, लेकिन वहाँ पर जो आबखोरे अल्लाह तबारक व ताला पानी पीने के रखे हैं नहरों के पास में, बिन सोने चांदी के बने हुए होंगे, मोतियों के बने हुए होंगे, इसकी बड़ी फजीलतें हैं। और ये जायज़ नहीं है, तो इसलिए एक हुक्म इस हदीस मुबारका से मालूम हुआ। दूसरी बात ये मालूम हुई है कि रेशम का इस्तेमाल करना ये भी जायज़ नहीं है, ये हुक्म भी मर्दों से मुताल्लिक है, चूँकि इसमें भी जीनत बहुत ज़्यादा है। मर्दों के लिए जीनत महदूद दायरे में शरीयत ने उसकी गुंजाइश दी है, और औरतों के लिए जाहिर सी बात है कि जीनत उनकी फितरत का एक हिस्सा है, तो इसलिए सोने चांदी का भी अल्लाह तबारक व ताला ने उनके यानी उनके इस्तेमाल की गुंजाइश दी है, और रेशम में भी जीनत पाई जाती है, तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने उसकी भी गुंजाइश भी बतलाई है। हमारे अपने ज़माने में कुछ चीज़ें ऐसी हैं, जैसे बर्तन तो सोने चांदी के होते हैं, लेकिन बर्तन तो लोहे के बने हुए हैं, स्टील के बने हुए हैं, कोटिंग होती है उसके ऊपर सोने चांदी की, गोल्ड प्लेटेड होते हैं, या चांदी जो है ना उनके ऊपर कोट करी हुई होती है, सोने चांदी के डिज़ाइन बनाए हुए होते हैं। तो ऐसे बर्तन इस्तेमाल कर सकते हैं या नहीं कर सकते, तो मसला यह है कि यह इस्तेमाल किया जा सकता है, क्योंकि इनका हुक्म असल बर्तनों का नहीं है। सोने चांदी की अगर प्लेट है, यानी उसकी प्लेटिंग करवाई गई है, उसकी जो है ना नक्शो निगार अगर इससे की गई है, तो फिर इसकी गुंजाइश है, वरना खालिस सोने चांदी के बर्तनों का इस्तेमाल करना दुनिया में जायज़ नहीं। यहीं से एक मसला ये भी निकलता है फिर कि सोने चांदी की अंगूठी पहनना कैसा है, सोने चांदी की जंजीर पहनना कैसा है, गले में जो पहनते हैं, तो जाहिर सी बात है कि औरतों के लिए तो इसके लिए कोई मसला नहीं है, उनके लिए तो है ही, लेकिन मर्दों के लिए ना जंजीर पहनना जायज़ है, ना अंगूठी पहनना जायज़ है, ना कोई और चीज़। आप सल्लल्लाहु अलैहि वसल्लम ने मर्दों के लिए अंगूठी के लिए फरमाया कि भाई चार माचे की अंगूठी जो है ना इसकी गुंजाइश है, जो चांदी की पहनी जा सकती है, इसके अलावा की नहीं। और मौजूदा ग्रामों के अतबार से उसकी जो मकदार बनती है वो 4 ग्राम 374 मिलीग्राम बनती है, 4 ग्राम 374 मिलीग्राम, यानी बिल्कुल मामूली मकदार होती है चांदी की। अगर उस दायरे में रहकर आदमी अंगूठी बनाएगा तो उसका इस्तेमाल करना उसके लिए जायज़ है। अगर अंगूठी का वज़न, चांदी की अंगूठी का वज़न उससे ज़्यादा हो रहा है, तो फिर वो जायज़ ही नहीं, हराम ही के ज़ुमरे में आएगी, वो इतने सख्त है। वैसे भी अंगूठी पहनना शरण पसंदीदा नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने ज़रूरतन अंगूठी का इस्तेमाल किया था, यानी जिस वक्त आप जो है खतूत भेजा यानी भेजने लगे रूम में, फारिस में, फलां फलां जगह, तो उस वक्त सहाबा ने मशवरा दिया कि रसूल अल्लाह, यानी उनके यहाँ जब कोई भी पैगाम जाता है तो वह पैगाम को उसी वक्त कबूल करते हैं जब मोहर लगी हुई हो, उसकी एक अहमियत, एक हैसियत होती है। तो आप भी अगर इस तरह की कोई मेहर बन यानी मोहर बनवा लें तो फ़ायदा रहेगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर चांदी अपनी अंगूठी में जो है ना वो मोहर बनवाई थी, जिसके ऊपर मोहम्मद रसूलुल्लाह लिखा हुआ था। तो जब भी कोई ख़त, कोई पैगाम भेजते थे आप, तो अंगूठी के ज़रिए जो है ना मोहर लगा दिया करते थे, भेजा करते थे। तो इस ज़रूरत की वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने इस्तेमाल फ़रमाया। तो इसलिए उलमा के लिए भी, अवाम के लिए भी यही है कि बेहतर तो यह है कि ज़रूरतन इस्तेमाल करें, लेकिन चूंकि अल्लाह के नबी ने इस्तेमाल किया है, फी नफ्सी गुंजाइश मालूम होती है इसकी। अब इसका मतलब ये नहीं है कि हमारे जो बाबा हजरत पहने हुए होते हैं सीधे हाथ में 4 अंगूठियाँ, बाएँ हाथ में 4 अंगूठियाँ, ये शरण पसंदीदा नहीं है। बड़ी बड़ी अंगूठियाँ होती हैं, मुख्तलिफ़ किस्म के पत्थरों की अंगूठियाँ बनी हुई, फेरोज़े की अंगूठी बनी हुई है, और पता नहीं पत्थरों की खसूसियात भी अलग अलग होती हैं। अल्लाह तबारक मतलब ने तासीर रखी है, लेकिन उसका एतकाद रखना ये सही नहीं है कि भाई फलां फेरोज़े के अंदर, इसे सफ़ायर के अंदर, उसके अंदर, इसके अंदर, मोंगे के अंदर, ये बड़े कीमती पत्थर होते हैं और इनकी तासीरात अपनी जगह होती हैं, तासीरात के लोग कायल भी होते हैं, तासीरात के बारे में एतकाद भी रखते हैं कि ये पत्थर पहनेंगे तो क्या हुआ, हालात बदल जाएंगे, ये पत्थर की अंगूठी पहनेंगे तो जो है ना हालात सही हो जाएंगे, रिस्क में बरकत हो जाएगी, परेशानियाँ दूर हो जाएंगी, बीमारियाँ नहीं आएंगी, वगैरह वगैरह। तो इसलिए पहनते भी हैं, लोगों के एतकादात वाबस्ता हैं। तो बहरहाल एक अंगूठी की गुंजाइश है, 4 अंगूठियों की तो बिल्कुल भी गुंजाइश नहीं है। एक मसला तो ये है। दूसरी बात यहाँ ये जहन में रखें कि आम तौर पर इसमें बड़ी गलत यानी लोगों में ये चीज़ चल रही होती है कि चांदी की अंगूठी के अलावा दूसरी धातु की अंगूठियाँ भी पहनते हैं। खैर, मुसलमानों में सोने की पहनने का रिवाज नहीं है, बहुत कम लोग हैं जो पहनते हैं, लेकिन इसके अलावा स्टील की अंगूठी, प्लाटिनम की अंगूठी या लोहे की अंगूठी बनी हुई होती है, ये मर्द भी इस्तेमाल करते हैं, औरतें भी इस्तेमाल करती हैं। ये मसला थोड़ा सा नाजुक मसला है। ये हमारे उलमा में अक्सर उलमा की राय यही है कि मर्दों के लिए तो चांदी की अंगूठी 4 ग्राम 374 मिलीग्राम की उतनी गुंजाइश है, चांदी के अलावा जो है ना सोने की गुंजाइश है, ना सोने के अलावा किसी और धातु की अंगूठी पहनना जायज़ है। خواتین کے لیے بھی علماء نے لکھا ہے کہ صرف سونے اور چاندی کی انگوٹھی پہننے کی گنجائش ہے، سونے اور چاندی کے علاوہ دیگر جو آرٹیفیشل جو پہنتے ہیں ان کی گنجائش نہیں ہے، لیکن ایک رواج عمومی میں بنا ہوا ہے اس کا. اس کی وجہ اصل میں یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک مرتبہ ایک صحابی آئے پیتل کی انگوٹھی پہنے ہوئے تھے، پیتل یا تانبے کی انگوٹھی تھی، تو حضور نے فرمایا کہ بھائی کیا ہوا کہ میں تمہارے ہاتھ سے یا تمہارے اندر سے میں جو ہے بتوں کی بو کو محسوس کر رہا ہوں. اس انگوٹھی کو دیکھ کر حضور نے فرمایا، تو انہوں نے نکال کر پھینک دیا. پھر دوسرے صحابی آیا، انہوں نے لوہے کی انگوٹھی پہنی ہوئی تھی، تو حضور نے ان کو دیکھا تو فرمایا کہ کیا بات ہے کہ بھائی میں جو ہے نا جہنمیوں کا زیور تمہارے ہاتھ پر دیکھ رہا ہوں. تو اتنی سخت وعید بیان فرمائی تھی تانبے کی اور لوہے کی انگوٹھی کو دیکھ کر. تو اس لیے علماء نے لکھا ہے کہ بھائی یہ جو سونے اور چاندی کے علاوہ دیگر دھاتوں کی جو انگوٹھیاں بنی ہوئی ہوتی ہیں خواتین کے لیے بھی پہننے کی اجازت نہیں ہے. اور عموماً ہمارے فتاؤں میں یہی بات ملتی ہے، ہمارے دارالافتاؤں سے عموماً یہی بات نقل بھی کی جاتی ہے. البتہ بعض علماء نے بعض صورتوں میں گنجائش اس کی لکھی، بعض احوال یا بعض لوگوں کے عموم کی وجہ سے اس کی گنجائش لکھی ہے، کیونکہ دیگر ائمہ کے ہاں ایک تو اس کی گنجائش نکل جاتی ہے سونے چاندی کے علاوہ دیگر دھاتوں کی انگوٹھی کے پہننے کی. بعض روایت سے آپ روایت ضعیف ہیں لیکن ہیں، بعض صحابہ نے لوہے کی انگوٹھی پہنی ہوئی تھی، اللہ کے نبی نے جو ہے نا خاموشی اختیار کر لیا، جو نکیر نہیں فرمائی. تو اس بنیاد پر ہمارے بعض علماء سختی کے قائل نہیں ہیں، لیکن اکثریت جو ہے نا وہ سختی کے قائل ہے. جتنے بھی دارالافتاء ہیں ان دارالافتاؤں سے فتویٰ تو یہ آتا ہے کہ سونے چاندی کی انگوٹھی خواتین پہن سکتی ہے، اس کے علاوہ نہیں پہن سکتی. لیکن حضرت مفتی رشید احمد گنگوہی رحمۃ اللہ علیہ نے اس سلسلے میں تھوڑا سا، حالانکہ وہ بہت بڑے سخت مزاج تھے، اور ایک اور رشید احمد صاحب لدھیانوی رحمۃ اللہ علیہ بڑے بہت بڑے مفتی گزرے ہیں پاکستان کے، تو ان کا بھی رجحان یہی تھا کہ بھائی زیادہ سختی نہیں کرنی چاہیے، ایک تو عموم بلوا ہے، پھر دوسرا بعض احادیث سے نسبتاً گنجائش معلوم ہو جاتی ہے. تو احادیث دونوں طرف ہیں، اس پس منظر میں تقاضا تو یہی ہے، احتیاط کا تقاضا یہ ہے کہ نہ پہنا جائے. اتنی الحمدللہ انگوٹیاں ہوتی ہیں ہمارے پاس، اتنے زیور الحمدللہ ہوتے ہیں کہ پھر نئے خریدنے کی تو ضرورت ہی نہیں ہوتی، اور ظاہر سی بات ہے گدیر اور دیگر اور انگوٹھیوں کی طرف جانے کی، دیگر اور دھاتوں کی طرف جانے کی ضرورت ہی نہیں ہے ہم کو. اللہ پاک نے اتنا دیا ہے ماشاءاللہ، ہر ایک کے پاس جو ہے نا کم از کم اتنا کوئی اور چیز ہو نہ ہو، زیور تو اتنا موجود ہوتا ہے ہر خاتون کے پاس، ہر لڑکی کے پاس. تو بہرحال یہ چاندیوں سے چاندی اور سونے کی انگوٹھی سے متعلق اور دیگر دھاتوں کی انگوٹھیوں سے متعلق حکم ہے. مردوں کے لیے چاندی محدود مقدار میں اس کی گنجائش ہے، اس کے علاوہ نہیں. اور خواتین کے لیے بھی احتیاط کا تقاضا یہ ہے کہ سونے چاندی ہی کے پہنے، بقیہ ہے تو نکال دے گھروں میں سے، جہنمیوں کا زیور اس کو بتایا گیا. بڑی سخت بات اللہ کے نبی نے ارشاد فرمائی ہے. اس لیے تو حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ان نبی صلی اللہ علیہ وسلم نہانا عن الحریر والدیباج، اللہ کے نبی نے ہم کو ریشم کے کپڑوں کے پہننے سے منع فرمایا. حریر اور دیباج دونوں کے معنی ریشم ہی کے ہیں، اور ریشم کے کپڑے یہ بھی مردوں کے لیے جائز نہیں ہے، خواتین کے لیے اس کی گنجائش ہے. والشرب فی آنیات الذهب والفضہ، سونے کے برتنوں میں اور چاندی کے برتنوں میں پینے سے منع فرمایا. اور آگے ارشاد فرمایا کہ ہن لہن فی الدنیا، ہن لہم فی الدنیا وہن لکم فی الآخرہ. یہ جو سونے چاندی ہے یعنی ریشم ہے اور برتن وغیرہ ہے، تو یہ کافروں کے لیے دنیا میں ہے اور مومنین کے لیے آخرت میں. اس کے بعد امام بخاری نے باب قائم کیا ہے، باب آنیت الفضہ، چاندی کے برتنوں کے بیان میں یہ باب ہے. اس حدیث میں بھی وہی مضمون ہے جو اوپر والی روایت میں ہیں، اور روایت حضرت حذیفہ رضی اللہ تعالی عنہ ہی سے ہے. فرماتے ہیں کہ لا تشربوا فی آنیت الذهب والفضہ ولا تلبسوا الحریر والدیباج فإنها لهم فی الدنیا ولکم فی الآخرة. اللہ کے نبی نے یہ بات ارشاد فرمائی کہ سونے اور چاندی کے برتنوں میں پانی مت پیو اور ریشم کو مت پہنو، کیونکہ یہ کافروں کے لیے دنیا میں ہے اور تمہارے لیے آخرت میں اللہ تبارک و تعالی نے رکھا ہے. اس کے بعد روایت ہے، تھوڑی سی لمبی روایت ہے، اس میں کئی احکام ہیں جو آپ صلی اللہ علیہ وسلم نے بیان فرمائے. حضرت ام سلمہ رضی اللہ تعالی عنہا سے روایت ہے. اچھا، وہ فرماتی ہیں کہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال، اللہ کے نبی نے ارشاد فرمایا، الذي يشرب في اناء الفضه انما يجرجر في بطنه نار جهنم، کہ جو شخص چاندی کے برتن میں پانی پیتا ہے تو جہنم کی آگ اس کے پیٹ میں گڑگڑا رہی ہوتی ہے، کھول رہی ہوتی ہے اس کی آگ میں. یعنی مطلب یہ ہے کہ جو آدمی چاندی کے برتن کو استعمال کرے گا یا سونے کے برتن کو استعمال کرے گا تو جہنم کی آگ کو اپنے پیٹ میں وہ لے رہا ہے، اپنے پیٹ میں وہ پال رہا ہے، تو دنیا میں اس کی گنجائش نہیں ہے. وہی مضمون ہے جو سابقہ حدیثوں میں ہے. اس کے بعد روایت ہے حضرت برائے بن عازب رضی اللہ عنہ سے، فرماتے ہیں کہ امرنا رسول اللہ صلی اللہ علیہ وسلم بسبعین ونہانا عن سبعین، آپ صلی اللہ علیہ وسلم نے ہم کو سات چیزوں کا حکم دیا اور سات چیزوں سے روکا ہے. امرنا بعياده المريض واتباع الجنازه وتشميت العاطس واجابه الداعي وافشاء السلام ونصر المظلوم وابرار المقسم. اللہ کے نبی نے مریض کی عیادت کرنے کا، جنازے کی اتباع کرنے کا، چھینکنے والے کی چھینک کا جواب دینے کا، دعوت دینے والے کی دعوت کے قبول کرنے کا، سلام کے پھیلانے کا، مظلوم کی مدد کرنے کا، قسم کھانے والے کی قسم کو پورا کرنے، قسم کی پورا کرنے کی مدد میں حصہ لینے کا اللہ کے نبی نے ہم کو حکم دیا. ونہانا عن خواتیم الذہب وعن الشرب فی الفضہ، اور اللہ کے نبی نے ہم کو روکا ہے سونے کے انگوٹھیوں سے اور چاندی میں پانی پینے سے. وعن المیاثری والقصی وعن لبس الحریری والدیباج والاستبرقی، میاثر سے، قصی سے، ریشموں کے پہننے سے. میاثر کہتے ہیں اصل میں گھوڑوں کے اوپر جو گدی ڈالی جاتی ہے وہ بھی ریشم کی ہوتی تھی. قصی ایک قسم کی چادر ہوتی ہے، اس میں بھی ریشم ہوتا تھا. بقیہ حریر، دیباج اور استبرق یہ بھی ریشم ہی ہیں سارے کے سارے، بس موٹے پتلے کا فرق ہے. تو ان چیزوں سے آپ صلی اللہ علیہ وسلم نے منع فرمایا. تو گویا 14 چیزیں ہیں جو اس حدیث میں بیان کی ہیں آپ صلی اللہ علیہ وسلم نے. 7 چیزیں وہ ہیں جن کے کرنے کا حکم دیا، اور 7 چیزیں وہ ہیں جن کے آپ صلی اللہ علیہ وسلم نے منع فرمایا. پہلی چیز یہ ارشاد فرمائی کہ امرنا بعیادت المریض، مریض کی عیادت کا اللہ کے نبی نے ہم کو حکم دیا. مریض کی عیادت کرنا یہ سنت ہے، اور بڑی اہم سنت ہے یہ. مریض کے پاس جانا، اس کی عیادت کرنا، اس کی تسلی، اس کو تسلی دینا. آپ صلی اللہ علیہ وسلم باضابطہ اس کا اہتمام کرتے تھے، حتیٰ کہ اگر بچے بھی بیمار ہو جاتے تو پتہ چلا کہ بھائی بیمار ہیں تو چلے جاتے ہیں عیادت کے لیے. ایک یہودی کے پاس، یہودی کے بچے کے بارے میں پتہ چلا جو آپ کا خادم تھا، کبھی کبھی خدمت کر لیا کرتا تھا، تو اس کے بارے میں معلوم ہوا کہ وہ بچہ جو ہے بیمار ہو گیا، تو آپ تشریف لے گئے، والد موجود ہے اس کا وہاں پر، تو جا کر جو ہے اس کی عیادت فرمائی، اس کے بعد اسلام کی دعوت دی اس کو. تو بچہ جو ہے اپنے باپ کی طرف دیکھنے لگا کہ کیا میں یہ اسلام کی دعوت قبول کر لوں نہ کروں. یہودی جانتے تھے کہ بھائی سچا دین ہے اور اللہ کے نبی سچے نبی ہیں، تو کہنے والد نے کہا کہ بھائی قبول کر لو. تو بچے نے کلمہ پڑھا اور اسی بات اس کی جان نکل گئی. پھر تو مسلمانوں کی عیادت بھی کرنی چاہیے، غیر مسلم اگر ہیں تو ان کی جان پہچان اگر ہے تو ان کی بھی عیادت کرنا چاہیے، تفریق نہیں ہے اس میں، مسلم غیر مسلم سب کی عیادت کرنی چاہیے. اسلامی اخلاق یہی ہیں، اور اس سے غیر مسلم پھر اسلام کے قریب آتے ہیں. ہمارے جو حسن اخلاق ہیں وہ غیر مسلموں کو مذہب اسلام کی طرف لانے والے، یعنی لے کر آتے ہیں، پھر وہ اسلام سے مانوس کرتے ہیں، اسلامی اخلاق سے وہ لوگ متاثر ہوتے ہیں. تو مریض کی عیادت کرنا چاہیے، اور اس کی فضیلت یہ ہے، ایک تو خود اللہ کے نبی نے یہ بات اشارہ فرمائی، دوسری جو بہت بڑی فضیلت اس کی ہے وہ یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو بندہ کسی مریض کی عیادت کرتا ہے، صبح میں اگر مریض کی عیادت کرتا ہے تو شام تک 70,000 فرشتے اس کے لیے مغفرت کی دعا کر رہے ہوتے ہیں، اور شام میں اگر کوئی مریض کی عیادت کرتا ہے تو صبح تک 70,000 فرشتے اس کی عیادت، یعنی اس کے لیے دعا کر رہے ہوتے ہیں. کتنی بڑی فضیلت کی بات ہے، بے شمار فضیلتیں ہیں مریض کی عیادت کے لیے. ایک ایک قدم پر اللہ تبارک و تعالیٰ نیکی لکھتے ہیں اور ایک گناہ معاف فرماتے ہیں. اگر ہم مریض کی عیادت کے لیے جا رہے ہیں، اس کے آداب میں سے یہ علماء نے لکھا ہے کہ باوضو جائے مریض کی عیادت کے لیے. اس کی حکمت کیا ہے وہ الگ بات ہے، لیکن حدیث میں ہے یہ، آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ وضو کرے اور بہترین وضو کرے اور اس کی عیادت کے لیے جائے، تو اللہ تبارک و تعالی جب وہ ایک قدم اٹھاتا ہے تو قدم کے چلنے پر اللہ تبارک و تعالی ایک گناہ معاف فرماتے ہیں، اور اللہ ایک نیکی اس کے نام اعمال میں لکھ دیتے ہیں. پھر یہ مریض کی عیادت کے آداب ہیں، فضائل ہیں اس کے. اور قیامت میں اللہ تبارک و تعالی پوچھیں گے بعض بندوں سے کہ بھائی میں دنیا میں بیمار ہو گیا تھا، تم نے مجھے پوچھا نہیں. تو بندے کہیں گے یا اللہ آپ کب بیمار ہوئے، آپ تو سبحان ہیں، بیماری آپ کو کہاں سے لگے گی؟ تو اللہ تبارک مطالعہ فرمائیں گے کہ بھائی فلاں محبوب میرا بیمار ہو گیا تھا، تم اگر اس کے پاس جاتے تو وہ میرے پاس آنے کے برابر ہی شمار ہوتا. فرمائیں گے کہ بھائی میں دنیا میں بھوکا تھا، تم نے مجھے کھلایا نہیں. بندے عرض کریں گے کہ اللہ آپ کو کیا کھلائیں گے، آپ تو بھوکے نہیں ہیں، بھوک سے آپ سبحان ہیں. تو فرمائیں گے فلاں میرا بندہ بھوکا تھا، جب اس نے ضرورت کے لیے تمہارے سامنے ہاتھ پھیلائے تھے تو تم نے جو ہے نا اس کی ضرورت کو پورا نہیں کیا، اگر تم اس وقت اس کو دے دیتے کھانے کے لیے تو پھر جو ہے نا وہ مجھے ہی دیتے پھر. اور پھر آگے پینے کے بارے میں بھی آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ پاک فرمائیں گے کہ میں پیاسا تھا تم نے پلایا نہیں، یہی جواب ہوگا. پھر اللہ پاک فرمائیں گے، بندے کہیں گے کہ اللہ آپ تو سبحان ہیں، پیاس آپ کو کیسے لگے گی، اور کہاں کیسے جو ہے نا آپ کو کیسے آپ پیاسے ہوں گے؟ تو اللہ پاک فرمائیں گے کہ بھائی میرا فلاں بندہ پیاسا ہو گیا تھا، اگر تم اس کو پلانے کے پینے کے لیے کچھ دے دیتے تو وہ مجھے ہی پوچھتے پھر. تو اس لیے علماء نے لکھا ہے کہ بھائی یہ بہت بڑی فضیلت کی بات ہے کسی مریض کی عیادت کے لیے جانا، اللہ کو پوچھنے، یعنی اللہ کے پاس جانے، اللہ کو کھلانے، اللہ کو پلانے کے برابر ہے یہ. और ये चीज़ भी है तो एक इबादत, लेकिन रस्म बन गई आज के ज़माने में। मरीज़ की आदत जो है, आदमी जाने से पहले सोचता है कि भाई हम जब बीमार हुए तो वो आए थे नहीं आए थे, हम ये सोचते हैं। यानी हम भी पड़ गए थे बिस्तर पे, हम बिस्तर पे 8 दिन पड़े हुए रहे, 15 दिन पड़े हुए रहे, एक फ़ोन तक नहीं आया उनका हमारे, तो हम इबादत के लिए कैसे जाएं उनके पास। उलमा ने लिखा है कि ये एक इबादत है, इबादत है तो इबादत के नियत से करना चाहिए कि वहाँ पर जो है, क्या कोई आदमी मस्जिद को इस वजह से नहीं आएगा कि मेरा दोस्त आ रहा है तो मैं जाऊँगा, मेरा दोस्त नहीं आ रहा है तो मैं नहीं जाऊँगा। क्योंकि अल्लाह से इसका ताल्लुक़ होता है, जब अल्लाह तबारक व ताला के साथ इसका ताल्लुक़ है तो किसी और के करने न करने से हमारे अपने अमल पर फ़र्क नहीं पड़ना चाहिए। फिर अल्लाह हमारी नीयत में होना चाहिए, अल्लाह पाक का हुक्म है, नबी की सुन्नत है, इसलिए हम कर रहे हैं। अब चाहे कोई करे हमारे साथ ना करे, चाहे हमारी इबादत करे ना करे, हमको करना चाहिए। फिर हमारे घर पे आए ना आए, हॉस्पिटल आए ना आए, फ़ोन करे ना करे, हमको करना चाहिए कि भाई नबी की सुन्नत है, इसके आदाब हैं बड़े। ये मरीज़ की इबादत के उलमा ने बयान फरमाए, बड़े किताबें लिखी हैं इस मौजू पर बाज़ाब्ता, कि मरीज़ की इबादत कैसे होनी चाहिए, उसके आदाब क्या हैं, क्या करना चाहिए, वो भी जानना चाहिए हमको। जाने से पहले हमारी नीयत ही में इखलास नहीं होता, तो उलमा ने लिखा है कि जाने से पहले सबसे पहले अपनी नीयत को दुरुस्त करे आदमी, और ये नीयत करे कि किसी की इबादत करना ये अल्लाह के नबी की सुन्नत है, सुन्नत की अदायगी के लिए मैं जा रहा हूँ बस। तो फिर अल्लाह तबारक व ताला वो फ़ज़ाइल अता फ़रमाएंगे और वो अजर हमको अता फ़रमाएंगे जिसका हदीसों में जिक्र मिलता है, और हम उन फजीलतों को हासिल करने वाले होंगे जिनका हदीसों में जिक्र मिलता है। ये भी मिलता है कि भाई जब तक मरीज़ की इयादत में बंदा होता है तो उस वक़्त तक जो है वो बंदा जो है जन्नत के बाग़ों में चल रहा होता है, जन्नत के फलों में चल रहा होता है। वो हदीस पाक का मजमून है, यानी जन्नत के वो फल का जो मुस्तहिक हो जाता है, जन्नत के उस बाग का वो मुस्तहिक हो जाता है। अल्लाह पाक लिख देते हैं कल क़ियामत में जाएगा तो फिर वो बाग देखेगा। अब क्या कोई आदमी इस तसव्वुर से कि भाई फ़ुला ने मेरी इयादत नहीं की है, मैं मरीज़ हुआ तो वो आकर मुझे पूछा नहीं है, मुझसे बात नहीं की है, तो इस वजह से इतनी बड़ी फजीलतों को आदमी छोड़ देगा। 70-70 हज़ार फरिश्तों की दुआएं हैं, कौन नहीं चाहेगा कि भाई बैठे भाई, यानी किसी के पास जाना है 15 मिनट के लिए जाना है, कोई आदमी ये सोचे कि भाई फ़लाँ हमारी इयादत के लिए नहीं आया था, तो इतना बड़ा सवाब कैसे छोड़ सकता है वो आदमी। तो इसलिए नीयत अगर आदमी दुरुस्त कर लेगा तो फिर बड़ी आसानी हो जाएगी। फिर इबादत की नीयत हो, नबी की सुन्नत की तकमील की नीयत हो, अल्लाह तबारक व ताला को राज़ी करने की नीयत हो, तो फिर जो है उसके लिए बड़ी आसानी है। और फिर जाए तो वहाँ जाकर दुआ का अहतमाम करना चाहिए। हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम जाते थे, मरीज़ के सिरहाने ठहर जाते थे। उलमा ने लिखा है कि मरीज़ के सिरहाने ठहरना ये मुस्ताहब है, मरीज़ के सिरहाने ठहरे। बच्चे अगर हैं या बीमार लेटा हुआ है तो उसके सर पर हाथ रखें, और उसके बाद जो है ना दुआ दुआ पढ़ें उसके लिए। एक दुआ तो हदीस में छोटी सी ये मिलती है, ला बा सतहुरुन इंशाअल्लाह, कोई परेशानी की बात नहीं है इंशाअल्लाह, ये जो बीमारी आई है, ये जो मुसीबत आई है जिसमें तुम गिरफ्तार हुए हो, ये इंशाअल्लाह तुम्हारे लिए परेशान कुन नहीं है, इंशाअल्लाह ये तुम्हारे गुनाहों के लिए कफ़ारा हो जाएगी। ये तालीम, यानी इससे मरीज़ की तसल्ली मकसूद है। और हुजूर ने फरमाया कि तसल्ली देनी चाहिए, असल मकसूद मरीज़ का ये है कि उसको तसल्ली दी जाए, उसके दिल को राहत मिले, इयादत का मकसद यही है। हदीस में ये भी है कि बंदा अगर जाएगा किसी की इयादत के लिए तो जाने की वजह से अगरचे के तकदीर का जो फ़ैसला है वो बदलेगा नहीं, तकदीर में अगर मौत लिखी हुई है तो वो आएगी, या कोई और परेशानी अगर लिखी हुई है, मुसीबत में तकलीफ़ लिखी हुई है तो वो तो होगी, लेकिन आदमी को वक्ती तौर पर बड़ी तसल्ली मिलती है। और यही चीज़ चाहिए कि मरीज़ को तसल्ली दी जाए, पहले से ही वो गम में मुबतला है, फिक्र में मुबतला है, तो इसलिए वहाँ जाकर ऐसी कोई हरकत नहीं करनी चाहिए जो मरीज़ को और परेशान कर दे। ये है असल मकसद, यानी मरीज़ को तसल्ली और राहत मिले, वहाँ जाने के बाद ऐसी कोई हरकत हमसे ना हो कि जिसकी वजह से मरीज़ परेशान हो जाए, या जो है ना चिड़चिड़ापने में आ जाए, या उसको तकलीफ़ होने लगे। हदीसों में ये भी मजमून है, हदीस में आप सल्लम ने फरमाया कि मन आद अमीन को मरीज़न फल युखफ़िफ़ या फल युखफ़िफ़िल जुलूस, इस तरह के अल्फाज मिलते हैं कि मरीज़ के लिए इयादत के लिए जाए तो थोड़ी देर उसके पास बैठे, अब चले गए जाने के बाद उठ ही नहीं रहे उसके पास से। आदमी बीमार होता है तो लेटना चाहता है, बेतकल्लुफ़ होना चाहता है, हाथ पैर फैलाना चाहता है, घर वाले मुलाकात करना चाहते हैं, कुछ बोलना चाह, कुछ भी आदमी की परेशानी हो सकती है। वैसे ही बीमारी आदमी की, यानी ऐसी होती है, बेचैनी ऐसी होती है बीमारी में कि खुद आदमी जो है ना एक पहलू में एक कैफियत में ज़्यादा देर बैठा नहीं रह सकता। तो हदीस में अल्लाह के नबी ने आदमी के इस नफ्सियाती पहलू को मलूद रखते हुए फरमाया कि भाई बैठ, अगर जाए इबादत के लिए तो थोड़ी देर बैठ के वापस आ जाए। ये है अब्दुल्लाह इब्न मुबारक रहमतुल्लाह अलैह के पास एक मरीज़ आ गए, वो बीमार हो गए थे, तो मरीज़ इबादत के लिए आए उनके पास। जब मरीज़ इबादत के लिए आए, अब जा ही नहीं रहे उनके सामने कई लोग आए इबादत करके चले गए, कई लोग आए इबादत करके चले गए, तो इनको बड़ा गुस्सा आया। तो जाहिर सी बात है कि बड़े मुहद्दिस हैं, बड़े अखलाक के हामिल होते हैं, तो इसलिए अब नाराज़गी ऐसी जाहिर नहीं कर सकते जिससे उनको तकलीफ़ हो, तो इसलिए कहने लगे कि भाई ये जो बीमारी का जो मसला है बड़ा तकलीफ़दा होता है, मेहमान भी पीछा नहीं छोड़ते, आते हैं जाते नहीं हैं, फिर भी उनको जो है ना एहसास नहीं हो रहा है कि मुझे ही बोल रहे हैं ज़रा। तो पहले पहले से बैठे हुए हैं, अब कहने लगे कि हजरत अच्छा, वाकयातन सही बात है, कई मेहमान मेरे सामने आए और चले गए, अगर आप कहेंगे तो मैं दरवाजा लगा दूं अंदर से। तो हजरत ने फरमाया दरवाजा लगाओ लेकिन बाहर से लगाओ। दरवाजा जरूर लगाइए लेकिन बाहर से लगाइए, अंदर से नहीं। तो फरमाया कि मतलब ये यादत के आदाब में से है कि मुख्तसर बैठक हो। बाज़ दफ़ा ऐसा होता है कि भाई बेतकल्लुफ़ी होती है, दोस्ताना माहौल होता है, दोस्त के आने से बड़ी यानी राहत मिलती है, तो वहाँ पर बैठ जाएँ तो ज़्यादा हर्ज नहीं है। मुफ्ती शफ़ी साहब रहमतुल्लाह अलैह के वाक़यात में है कि हज़रत मौलाना अज़हर हुसैन साहब रहमतुल्लाह अलैह जब बीमार हुए तो यादत के लिए चले गए। तो जब यादत के लिए गए, थोड़ी देर बैठे, सुन्नत है, निकल गए लगे, तो हज़रत ने फरमाया कि ये जो तुम लोग हदीस पढ़े हुए हो ये हमारे लिए नहीं है, ये कि मरीज़ के पास यादत के लिए जब जाएँ तो थोड़ी देर बैठें, ये हमारे लिए नहीं है हदीस, ये तो उन लोगों के लिए है जिनके आने से तकलीफ़ होती हो, आपके आने से हमको राहत मिल रही है, तो आप अभी नहीं जाएं, आप बैठ जाएं। तो फिर मुफ्ती शफी साहब रहमतुल्लाह अलैह बैठ गए आराम के साथ। तो ये इयादत के आदाब में से हैं, थोड़ी सी देर बैठना चाहिए। और ये है कि दुआ का अहतमाम, एक एक दुआ ये भी है कि असरुल्लाह अलाजीम रब्बल आरशिल अजीम अन यशफीक, याद करना चाहिए और हर मरीज़ के सिरहाने ठहर कर पढ़ना चाहिए हाथ रख कर। हदीसों में है कि अगर अल्लाह तबारक व ताला ने कोई आदमी मरीज़ के सिरहाने ठहर कर सर पर हाथ रख कर 7 मरतबा यह दुआ पढ़ता है, अगर उसके हक में मौत मुकद्दर नहीं है तो अल्लाह तबारक व ताला बीमारी से शिफा अता फरमा देते हैं उसको। हम इस सुन्नत को पढ़ते अदा ही नहीं करते, सुन्नत को जाकर मरीज़ के पास, वहीं जाकर उसको हैरान और परेशान करके आ जाते, किसी की इयादत के लिए चले गए, वो बीमार है, बीमारी के बीमार के पास जाके और बड़ी बड़ी बीमारियों का तस्करा कर रहे हैं। पहले आदमी हैबत खाया हुआ होता है, अब उसके पास जो है नई नई बीमारियाँ, नए नए बीमार, और आगे के स्टेजेस के बारे में बात कर रहे होते हैं कि आदमी जो है बौखला जाए और परेशान हो जाए। तो तसल्ली वाली बात करनी चाहिए उसे उसके बारे में। तो पहली चीज़ जो आप सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई वो ये है कि हुजूर ने इरशाद फरमाई अमरना बियादत अलमरीज़, मरीज़ की यादत करने का अल्लाह के नबी ने हमको हुक्म दिया है। उसके बाद दूसरी चीज़ इरशाद फरमाई व तबाइल जना, इंशाल्लाह ये अब्बाब आगे आएंगे वहाँ पर भी इसकी तफसील आएगी। उसके बाद फरमाया कि व तबाइल जनाजा, जनाजे के पीछे चलने का हुक्म दिया कि जनाजे के पीछे भी जाना चाहिए, इसकी भी फजीलत है, किसी का इंतकाल हो जाए तो जनाजे के पीछे जाना चाहिए, नमाज़ पढ़ना चाहिए, नमाज़ पढ़ के तदफीन में भी शामिल होना चाहिए। एक तो यह है कि जनाजे की नमाज में भी शामिल हो, दूसरा है कि तदफीन में भी शामिल हो, और उसके भी बड़े उसके ऊपर भी बड़ा अजर है। और यहाँ पर इस हदीस मुबारका से एक बात यह भी मालूम होती है कि जनाजे के पीछे जाना, उलमा ने लिखा है कि अल्फाज हदीस से यह मालूम होता है कि जनाजे के पीछे चलना यह मुस्तहब अमल है, जनाजा आगे होना चाहिए, हम पीछे होना चाहिए उसके। आमतौर पर हमारे यहाँ जो है आधे लोग आधे होते हैं, आगे आधे लोग जो है ना पीछे होते हैं, हुक्म यह है कि पीछे चलें। दीगर अइम्मा के यहाँ जो है ना बाद अइम्मा के यहाँ आगे चलना अफजल है, लेकिन हनफिया के नज़दीक अफजल यह है कि जनाजे के पीछे चलें। जनाजा देने के आदाब भी हैं, बाज़ाब्ता जनाजे को उठाने के आदाब भी हैं। खैर यहाँ पर तो ये सूरत हाल नहीं होती है, लेकिन वहाँ हमारे पास होती है, एशिया हिंदुस्तान में पाकिस्तान में सीधे जनाजा रखा हुआ होता है, कंधे पर उठा लेते हैं लोग। उलमा ने लिखा है कि यानी हदीसों से ये मुस्तहब अमर साबित होता है कि 40 कदम जनाजे को लेकर कम से कम चलना चाहिए, बड़ी फजीलत की बात है। मरीज़ सबसे पहले शुरुआत जो है वो जनाजे के यानी मैयत जो होती है, मैयत का दायां हाथ जो होता है उस तरफ का कंधा सबसे पहले दिया जाए, 10 कदम आदमी चले। फिर उसके बाद दाएँ पाँव की तरफ आए, 10 कदम जो है ना अपने कंधे पर लेकर उसको चले। फिर उसके बाद बाएँ हाथ की तरफ जाए और बाएँ हाथ का जो कंधा होता है उसको अपने कंधे पर ले, 10 कदम आगे चले। फिर उसके बाद बायां पैर जो होता है उसको ले, उसके बाद 10 कदम आगे चले। ये मुस्तहब है, ज़रूरी नहीं है, उस मौके पर देख लेना चाहिए, हमा हमी और गहमा गहमी ऐसी होती है तो, लेकिन करना चाहिए, कंधा देना चाहिए, नमाज में शरीक होना चाहिए, यह फ़र्ज़ किफ़ाया है। जनाजे की नमाज़ पढ़ना किसी भी मुसलमान की फ़र्ज़ किफ़ाया है, और फ़र्ज़ किफ़ाया का मतलब यह है कि ऐसा फ़र्ज है कि अगर कुछ मुसलमान भी उस फरीज़े को अंजाम दे दें तो बकिया मुसलमानों से यह फरीज़ा साकित हो जाता है। जैसे रमज़ान मुबारक में एतकाब जो होता है वो सुन्नत किफ़ाया होता है, यानी वो ऐसी सुन्नत है कि अगर कुछ मुसलमान उस सुन्नत को अदा कर लेंगे तो बकिया मुसलमानों से सुन्नत की अदायगी हो जाएगी। कोई भी नहीं करते हैं तो सबके सब गुनहगार होंगे, लेकिन अगर कुछ कर लेंगे तो सबकी तरफ से काफ़ी हो जाएगा। जनाजे की नमाज़ अगर ऐसी है कि एक शख्स ऐसा है कि कोई उसकी जनाजे की नमाज़ नहीं पढ़ रहा है तो पूरी बस्ती वाले गुनहगार होंगे, लेकिन अगर 2-4 ने अगर पढ़ लिया मिसाल के तौर पर तो सबकी तरफ से वो काफ़ी हो जाएगा। तो फ़र्ज़ किफ़ाया है, इसमें शरीक होना चाहिए। गुसल देने की फजीलतें हैं, यानी जो आदमी मर जाए उसको गुसल देने की फजीलत है। अगर कोई आयब की बात देखे उसको छुपाए तो उसके लिए फजीलत है, उसके जनाजे में शरीक हो जाए उसके लिए फजीलत है, उसकी तदफीर में शरीक हो जाए उसके लिए बड़ी फजीलत की बात है। और वहाँ पर भी हमारी बहुत सारी बेअतदालियाँ होती हैं, जैसे ही जो है ना मरीज़ को उठाते हैं ज़ोर से एक जिक्र शुरू कर देते हैं, सुभानअल्लाह अल्हम्दुलिल्लाह अल्लाह ला इलाहा इल्लल्लाह अल्लाहु अकबर वगैरह। उलमा ने लिखा है कि आदाब में से नहीं है, खामोशी के साथ आदमी को वो मौका ऐसा है जो इबरत के लिए है आदमी का, जनाजा जब आदमी के कंधे पर होता है तो इबरत का मौका है उसके लिए कि भाई कल के दिन मेरे साथ भी यही मामला होने वाला है, मुझे भी अपने कंधों पर उठाया जाएगा और मैं भी मर जाऊंगा, मुझे ले जाकर कब्र में दफन कर दिया जाएगा। अभी नई बिदत शुरू हो गई, वो नई रस्म शुरू हो गई, कोई एक ज़ोर से बोलता रहता है, बकिया पूरे जो है ना उसकी इतबा में सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा, ज़ोर ज़ोर से बोल रहे हैं, ज़ोर ज़ोर से बोल रहे हैं, चीख रहे हैं, पढ़ना ही है आदमी तो दिल दिल में पढ़ ले, या ईसा अलैहि सलाम दिल में कर ले, लेकिन है तो वो असल में इबरत का मकाम आदमी के लिए। सोचना चाहिए उसको कि भाई मैं भी जा रहा हूँ। जनाजा जो है, कब्र जो है, हमारे लिए बड़ी इबरत की चीज़ है। अब तो पता नहीं क्या क्या कब्र में रखने के बाद भी तस्वीर साजी हो रही होती है, ये सूरत हाल है। कब्र के अंदर की तस्वीर, कब्र में रखने के बाद की तस्वीर, जनाजे की तस्वीर, जनाजे में रखने के बाद की तस्वीर, अजीब व गरीब। उम्मत ने यानी जो हमारे लिए इबरत की चीज़ें हैं, जिससे इबरत हासिल करके दुनिया दुनिया की बेरगबती दिलों में पैदा करने की चीज़ है, ये पैदा करना चाहिए, इतनी ज़्यादा गाफिल हो गई है उम्मत, हैरत होती है इसके ऊपर। जो इबरत की चीज़ें हैं वो तफरी के लिए बन गई हमारे लिए, उसको याद रख रहे हैं। हज़रत शुएब अलैहिस्सलाम के, हज़रत लूत अलैहिस्सलाम के ज़माने में जो अजाबात आए हैं, बस्तियाँ उधेड़ दी गई हैं, आप सल्लल्लाहु सूरत गए हैं, चांद गए हैं, जितनी भी आप मिसालें ले लें जो हमारे लिए इबरत की हैं, आज उम्मत बतौर तफरीह के जो है ना उनको अंजाम दे रही है। आप सल्लम उन बस्तियों से जब गुजरते थे जो अजाब वाली वादियाँ होती थी, तेज़ी के साथ कपड़े डालकर अपना यानी अपनी चादर अपने चेहरे पर डालकर तेज़ी के साथ गुजर जाया करते थे, और हम यहाँ से सफ़र करके जाते हैं देखने के लिए, लोग यहाँ से जाते हैं सफ़र करके देखने के लिए कि भाई वो क्या है, कैसे हैं, यानी तारीखी इमारतें बनी हुई हैं, अल्लाह के अजाब के, अल्लाह के गज़ब के, अल्लाह की नाराज़गी के नाजिल होने की वो जगह हैं। सख्त किस्म के अजाबात उस जगहों पर आए हुए हैं, सख्त किस्म की नहूसतें उस जगहों पर होती हैं, और हम जो है ना उससे क्या है, तफरी हासिल करने की फिक्र में। एक ये भी है, जनाजा भी है, कब्र है, मैत है, इसमें भी शरीय हदूद को मलहूज रखना चाहिए। दुनियावी जो है ना चीज़ों से आदमी जो है ना दूर रहे इन चीज़ों में। तो दूसरी बात जो इशार फरमाई वो ये है कि वत्तबाइल जनाजा, जनाजे की इतबा करें। और तीसरा हक जो मुसलमान का है, या तीसरा हुक्म जो इस हदीस मुबारक में दिया गया, वो यह है कि व तशमी तलाक, इस छींकने वाले का जवाब देना चाहिए। यानी कोई अगर किसी आदमी को छींक आ जाए तो छींक पर अल्हम्दुलिल्लाह कहे, छींकने वाला कहे कि अल्हम्दुलिल्लाह, और जो सामने मौजूद होता है उसका जवाब दे यरहमुकल्लाह। और फिर छींकने वाले के लिए हुक्म यह है कि भाई वो उसके लिए यहदीकुमुल्लाह के जो है यहदीकुमुल्लाह या यहदीकल्लाह के जरिए जो है ना उसका जवाब दे। ये भी एक सुन्नत है, इस सुन्नत पर भी जो है ना कुछ लोग अमल करते हैं, कुछ लोग अमल नहीं करते हैं। अल्हम्दुलिल्लाह अमूमन तो कहना है, यानी ये सुन्नत की अदायगी होती है, लेकिन जवाब में कोताही बड़ी होती है। अरहमकल्ला कहकर जवाब नहीं दिया जाता अल्लाह के नबी की सुन, हालांकि जवाब देना वाजिब है। अल्हम्दुलिल्लाह कहना ये सुन्नत है, लेकिन अगर किसी ने उस अल्हम्दुलिल्लाह को सुन लिया तो उसके लिए जवाब देना वाजिब हो जाता है, वो फिर खामोश नहीं रह सकता आदमी। जैसे सलाम करना ये सुन्नत है, लेकिन सलाम का जवाब देना वाजिब है, तो इसी तरह अल्हम्दुलिल्लाह कहना छींक के आने पर यह भी सुन्नत है, और उसका जवाब देना जो है ना वाजिब होता है। अल्हम्दुलिल्लाह क्यों कहना है? क्योंकि छींक का आना ये अल्लाह तबारक व तआला की तरफ से नियामत है। अब इसकी हिकमतें और मसलहतें क्या ही नहीं मालूम है, लेकिन बाद हिकमतें और मसलहतें जो मालूम है वो ये हैं कि जैसे मिसाल के तौर, एक तो आदमी को बीमारी की वजह से नजरा हो गया, सर्दी हो गई, उसकी वजह से छींकें ज़्यादा आ रही हैं, तो वो तो बीमारी का हिस्सा है। लेकिन आम हालात में आदमी तंदुरुस्त और छींक आ जाए तो ये अल्लाह तबारक व तआला की तरफ से रहमत है, और हदीस में इसका तस्करा मिलता है कि सुस्ती जो है ना वो शैतान की तरफ से होती है, और जब और ये छींक जो आती है वो अल्लाह तबारक व तआला की तरफ से आती है। उसकी वजह ये है कि अतिब्बा लिखते हैं, डॉक्टर्स ये बात बताते हैं कि बाद दफ़ा जो छींक आती है किसी आने वाली जो मुसीबत होती है, आने वाला जो वायरल होता है, आने वाली जो बीमारी होती है, उसके दिफा का सबब बन जाती है छींक। तो इस वजह से हुक्म दिया गया कि आदमी छींक ले तो ये बहुत बड़ी आदमी के लिए नेमत का सबब बन जाती है ये छींक, और बीमारी को दूर करने का सबब बन जाती है, परेशानी को दूर करने का सबब बन जाती है। तो इसलिए हुक्म दिया गया कि अल्लाह का शुक्र अदा करें इस मौके पर। और क्या चीज़ें वो अल्लाह ही बेहतर जानते हैं, या जो लोग इस लाइन के माहिर हैं वो लोग जानते हैं कि भाई इसमें क्या क्या जो है ना ये फ़ायदे हैं और क्या क्या असरात इसके होते हैं। तो बहरहाल अल्हम्दुलिल्लाह कहना चाहिए, अल्लाह तबारक व तआला का शुक्र अदा करना चाहिए छींक के आने पर। बाद दफ़ा नमाज की हालत में नहीं छींक आ जाती है, हमको क्या कहना चाहिए नहीं कहना चाहिए, छींक आ गई तो अल्हम्दुलिल्लाह, बाद लोगों के मुंह से निकल भी जाता है, छींक आते सीधा अल्हम्दुलिल्लाह निकल गया। तो नमाज में खुद से अगर निकल जाए तो कोई हरज नहीं, नहीं कहना चाहिए, लेकिन अगर निकल जाए तो नमाज फासिद नहीं होगी। अच्छा, बाद लोगों को जवाब देने की जल्दी होती है, उनके मुँह से जवाब निकल जाता है बाद लोगों के मुँह से जवाब निकल जाता है, यानी इन्हों अल्हम्दुलिल्लाह बोले उनके मुँह से यरहमुकल्लाह निकल गया, तो जवाब देने वाले की नमाज फासिद हो जाएगी फिर, लेकिन जिसके मुँह से अल्हम्दुलिल्लाह निकला है उनकी नमाज फासिद नहीं होगी। तो बहरहाल इस सुन्नत की भी अदायगी यानी इसका अहतमाम करना चाहिए। अच्छा, फिर इसके बाद जो छींकने वाला है उसके लिए हुक्म यह है कि वो यहदीक अल्लाह कहकर जो है ना उसके लिए दुआ करे कि अल्लाह तबारक व तआला तुमको हिदायत दे, सीधे रास्ते पर कायम रखे। ये क्योंकि मुकाफात अमल है, फिर ये उसने हमारे हक में जो है ना दुआ की है, तो हमारा हक बनता है कि हम भी उसके हक में दुआ करें, اسلامی تعلیم ہے، اس نے ہمارے لیے دعا دی ہے اور ہمارے ساتھ خیرخواہی کی ہے دعا کر کے، اللہ تبارک و تعالیٰ سے مانگا ہے کچھ، تو ہم بھی جو ہے نا اس کے لیے کچھ مانگیں گے، تو اللہ کے نبی نے مکافات کے طور پر فرمایا کہ تم بھی اس کے لیے دعا کرو. تو بہرحال یہ بھی ایک مسلمان کا حق ہے. بقیہ اور چیزیں ہیں انشاءاللہ اس کو آئندہ پڑھیں گے. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو صحیح علم صحیح عمل کی توفیق نصیب فرمائے. درود شریف پڑھ لیں انشاءاللہ. الحمد للہ رب العالمین، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اللہم احفظنا من کل بلاء الدنیا وعذاب الآخرة. اے اللہ ہم سب کے گناہوں کو معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا، کرم کا، عفو کا، عافیت کا معاملہ فرمائیے، ہمارے سننے سنانے کو قبول فرمائیے، جمع ہونے کو قبول فرمائیے، اس کو رحمت کا، خیر کا، برکت کا ذریعہ فرمائیے. یا اللہ ہمارے اندر اخلاص پیدا فرمائیے. یا اللہ اپنی عظمت نصیب فرمائیے، تقویٰ اور خشیت نصیب فرمائیے. اپنے حکم کی اتباع کرنے والا، نبی پاک صلی اللہ علیہ وسلم کے احکام کی اتباع کرنے والا ہمیں بنائیے. سنت اور سیرت کو ہماری زندگیوں میں پیدا فرمائیے، اس کو لانے کی توفیق نصیب فرمائیے. تمام قسم کے شرور و فتن سے ہماری حفاظت فرمائیے. جنات سے، شیاطین سے، آصف سے، نظر سے، سحر سے، کرتوسوں سے، سازشوں سے اللہ ہم سب کی حفاظت فرمائیے. ہم میں جو مبتلا ہیں ان کا عافیت نصیب فرمائیے. بیماریوں اور برائیوں سے ہم سب کی حفاظت فرمائیے. جو بیمار ہیں ان کو صحت کاملہ و عاجلہ نصیب فرمائیے. جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرمائیے. جو مصیبتوں میں مبتلا ہیں ان کی مصیبتوں کو دور فرمائیے. جو بے روزگار ہیں ان کو حلال روزی عطا فرمائیے. یا اللہ حلال عطا فرمائیے. حرام سے ہم سب کی حفاظت فرمائیے. دونوں جہاں کی عزتوں سے سرفراز فرمائیے. دونوں جہاں کی سعادتوں سے سرفراز فرمائیے. دونوں جہاں کی تنگیوں سے ہماری حفاظت فرمائیے. جنت نصیب فرمائیے. جہنم سے ہم سب کی حفاظت فرمائیے. قبر کی زندگی آسان فرمائیے. حشر کی زندگی آسان فرمائیے. ہماری دعاؤں کو محض اپنے فضل و کرم سے قبول فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی وسلم وبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین. والحمد للہ.